नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै अर्जुन पोखरेलको नमस्कार।
पालिका चुनाव 2079।
अब 9 दिन बाँकी।
नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउन आयोगलाई राष्ट्रपति भण्डारीको सुझाव। आफ्नो पार्टीले जितेमा 65 वर्षमै ज्येष्ठ नागरिक भत्ता दिने प्रधानमन्त्री देउवाको घोषणा। काँग्रेसले कसैलाई धोका नदिने दावी।
चुनाव र एमसीसीको विषयलाई लिएर विप्लव नेतृत्वको नेकपा टुक्रियो। असन्तुष्ट समूहद्वारा विप्लवलाई महासचिवबाट निष्कासन। धर्मेन्द्र वास्तुला संयोजक चयन।
नेपाल र विश्व बैंक बीच 18 अर्ब 30 करोड़ रुपियाँको ऋण सम्झौतामा हस्ताक्षर। नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा नभएको तर नकारात्मक सूचकलाई सही बाटोमा ल्याउनु पर्नेमा अर्थशास्त्री वाग्लेको सुझाव।
श्रीलंकाको जस्तो समस्या हाम्रो हुँदै होइन, तर त्यो जुन शासकीय बाछिटाहरू छन् नि, कुशासनका हाम्रो नीतिगत कच्चापनका कुराहरू चाहिँ ठ्याक्कै मिल्दो रहेछ।
रूसी इन्धन पूर्ण रूपमा निषेध गर्ने ईयूको प्रस्ताव। रूसलाई युद्ध अपराध रोक्न दबाव पुग्ने दावी। ईयूको योजनामा ऊर्जा सुरक्षा नरहेको हंगेरीको भनाई।
र जिम्बाब्वे ए सहको तेस्रो T20मा नेपाल 8 विकेटले विजयी। आईपीएलमा चेन्नई र बेंगलोरको खेल चल्दै च्याम्पियन्स लीगको सेमी फाइनलमा आज रियल मड्रिड र म्यान्चेस्टर सिटी खेल्दै।
स्थानीय निर्वाचन 2079का लागि कार्य सञ्चालनका आधारभूत मार्गदर्शनहरूका हस्ताक्षरकर्ताहरूको अनुरोध।
विगतका अनुभवहरूमा विकास परियोजनाहरू र अग्रपंक्तिमा रहेका हाम्रा कर्मचारीहरूले निर्वाचनको दौरानमा विभिन्न पक्षबाट चन्दा तथा जिन्सी सहायता माग लगायत कार्य सञ्चालनका आधारभूत मार्गदर्शनहरू, बेसिक अपरेटिङ गाइडलाइन्स उल्लंघन हुने विभिन्न प्रकारका चुनौतीहरूको सामना गरेका छन्।
हामी हाम्रा कार्यक्रमका तोकिएका उद्देश्य बाहेक कुनै पनि समूह, राजनैतिक दल र उनीहरूसँग आबद्ध संस्थाहरूलाई चन्दा वा जिन्सी सहायता लगायतका कुनै पनि कुराहरू दबाव वा आफ्नो इच्छाले दिदैनौ।
हाम्रा स्रोतबाट उपलब्ध गराइएका उपकरण, माल सामान र साधनहरू हाम्रो कार्यक्रममा उल्लेखित उद्देश्य बाहेक अन्य कार्यहरूमा प्रयोग गर्न पाइने छैन।
हाम्रा सवारी साधनहरू विकासको कार्यक्रमसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्ति वा सामानहरू ढुवानी गर्नका लागि प्रयोग गर्न पाइने छैन।
हामी कार्य सञ्चालनका आधारभूत मार्गदर्शन हस्ताक्षरकर्ताहरू सबैमा कार्य सञ्चालनका आधारभूत मार्गदर्शनहरू, बेसिक अपरेटिङ गाइडलाइन्सको सम्मान गर्दै हाम्रो साझा प्रयासद्वारा विकासको गतिविधिहरूलाई पारदर्शी, निष्पक्ष र स्वतन्त्र रूपमा अगाडि बढाउन र नेपालको आउँदो निर्वाचनहरूलाई सफल पार्नमा सहयोग पुर्याउनका लागि आह्वान गर्दछौं।
कार्य सञ्चालनका आधारभूत मार्गदर्शनहरूका हस्ताक्षरकर्ताहरू
संयुक्त राष्ट्र संघ, नेपाल स्थित अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरू र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था संघ नेपाल।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो एनडीटिभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रपति विद्यादेवी भण्डारीले पालिका चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउने गरी वातावरण मिलाउन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ। राष्ट्रपति निवास शीतल निवासमा आयोगका पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले पालिका चुनावको लागि आयोगको तयारी सन्तोषजनक भएको उल्लेख गर्दै मतदाताले आफूले रोजेको उम्मेद्वारलाई निष्पक्ष र निर्बाध रूपमा मतदान गर्न पाउने हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने वातावरण बनाउन चनाखो रहनुपर्ने बताउनुभयो। राजनीतिक दल र उम्मेद्वारलाई जसरी पनि आफूले चुनाव जित्नुपर्छ भन्ने भावना भए पनि निर्वाचन आयोगले स्वच्छ स्वतन्त्र र भयमुक्त वातावरणमा मत संकलन गरेर निष्पक्षताको प्रत्याभूति दिनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड़ दिनुभयो। यस्तै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले चुनावको तयारीका सबै काम अन्तिम चरणमा पुगेको राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको सरकार बनेपछि 65 वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने बताउनु भएको छ। नेपाली कांग्रेस मोरङले विराटनगरमा गरेको आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै 65 वर्षमाथिका ज्येष्ठ नागरिकलाई राज्यले विशेष सुविधा दिने गरे अनुसार नै भत्ता दिने बताउनुभयो। हामीले यसअघि नै 65 वर्षमाथिकालाई भत्ता दिने निर्णय गरेका थियौं। एमाले अध्यक्ष ओलीजीले मान्दै मान्नु भएन। देउवाले भन्नुभयो, आमसभामा देउवाले सुकुम्बासीलाई जग्गा दिन थालेको, विकास निर्माणले गति लिएको, सबै नागरिकलाई कोरोना विरूद्धको खोप दिएको लगायतका काम सरकारले गरेको बताउनुभयो। यस्तै उहाँले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएकोले कसैले कसैलाई धोका दिन नहुने बताउनुभयो। केपी शर्मा ओलीको प्रतिगमनलाई पाँच दल मिलेर परास्त गरेको र आफू प्रधानमन्त्री भएको भन्दै देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको जिकिर गर्नुभयो। कांग्रेसले धोका खाए पनि अरू कसैलाई धोका नदिने भन्दै उहाँले गठबन्धनबारे शंका पैदा हुने काम गर्न नहुने बताउनुभयो। अहिले कसैको डर र त्रास नभएको अनुभूति नागरिकले गरेको बताउँदै उहाँले प्रजातन्त्रको फल गाउँ तहसम्म पुर्याउन गठबन्धन बनेको धारणा राख्नुभयो।
छवटा महानगरपालिका मध्ये वीरगंज मध्य प्रदेशको एकमात्र महानगर हो। वीरगंजको चुनावी परिणामले सिंगो मध्य प्रदेशका आठवटै जिल्लामा असर पार्ने भएकोले दलहरू आफूले जित निकाल्ने उद्देश्यका साथ प्रचारमा व्यस्त छन्। वीरगंजमा सत्ता गठबन्धन एकातिर तथा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी अर्कोतिर छन्। मेयरमा एमालेबाट विजय सरावगी, जसपाबाट राजेशमान सिंह र रापरपाबाट गिरीश गिरीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। सुनौ वीरगंजका यिनै मुख्य प्रतिस्पर्धी उम्मेद्वारका चुनावी प्रतिबद्धता।
म नेकपा एमालेको नगर प्रमुखको प्रत्याशी वीरगंज महानगरपालिकाको विजय कुमार सरावगी हुँ। एउटा त मैले सबै कुराहरू बुझिसकेका छु, काम गराई मेरो म बुझेको छु सबै नगरपालिकाको। भोलिको दिनमा जुन कामहरू सुरुवात भएका छन्, सबै जुन राम्रा ढङ्गले बढेका छन्, उसको निरन्तरताको लागि पनि मेरो उम्मेदवारी मतलब एउटा भनौँ नि मजबुत ढङ्गले मैले राखेको छु। दोस्रो कुरा के छ, वीरगंज अब साँगुरो भइसकेका छ, पुरानो वीरगंजको सहर चाहिँ, त्यो नयाँ वीरगंज बसाउनको लागि पनि एउटा ग्रेटर वीरगंजको अवधारणा जुन मैले ल्याएको छु त्यसको लागि, वीरगंजको जुन सिर्सिया नदी छ जुन लाइफलाइन भन्छौँ हामीहरू, त्यसको बागमती करिडोर जस्तै उसलाई पनि बनाउनको लागि पनि एउटा 1200 करोडको त्यो योजना हामी अगाडि सार्दैछौँ, त्यो पनि अगाडि बढेको छ त्यसको लागि पनि। र वीरगंज महानगरपालिका जुन महानगरपालिका एउटा राजनीतिक कारणले भनौँ नि छिटो छिटो हतारमा चाहिँ जुन घोषणा भयो आजभन्दा 5 वर्ष अगाडि, त्यो महानगरपालिका अहिलेसम्म 20% पनि त्यो स्पेसिफिकेसनमा मिल्दैन जुन नेपाल सरकारको कानुनमा लेखिएको छ। अब यो 80% मिट गर्नको लागि भए पनि यो 5 वर्षको लागि अलिकति बुझेकै मान्छे चाहिन्छ वीरगंजमा भनेर पनि मैले आफ्नो उम्मेदवारी दिएको छु।
नमस्ते, मेरो नाम राजेशमान सिंह, म वीरगंज महानगरपालिकाको नगर प्रमुखको प्रत्याशी र म अहिले जनता समाजवादी पार्टीको तर्फबाट गठबन्धनको तर्फबाट मेयरको साझा प्रत्याशी छु र मलाई वीरगंजवासीको जुन समस्या छ त्यो समस्या निदान गर्नको लागि, खास गरी वीरगंजको पहिचान गुमेको छ त्यो वीरगंजको पहिचान कायम गर्न र वीरगंजका जनताहरूले जुन त्यहाँनिर अहिलेसम्म महसुस गर्न सकेका छैनन् कि स्थानीय सरकारले को महसुस गर्न सकेका छैन, त्यो महसुस गराउनको लागि वीरगंजमा सर्वसुलभ तरिकाले शिक्षा सर्वसाधारण जनतासम्म पहुँच पुगोस्, स्वास्थ्य सर्वसाधारण जनतासम्म सर्वसुलभ तरिकाले पुर्याउनको लागि, त्यस्तै सरसफाइले गर्दाखेरि चाहिँ वीरगंजको जुन पहिचान गुमेछ त्यसको लागि पनि मेरो उम्मेदवारी रहेको छ। कसरी वीरगंजमा सरसफाई हुन्छ, खुल्ला ढलहरू, डुबानको क्षेत्रहरू जुन छ त्यो सब निकासको लागि, यति मात्र होइन औद्योगिक कारिडोर भनिन्छ तर यहाँका युवाहरू चाहिँ नि तपाईँको बेरोजगार छन् त्यसको लागि पनि मेरो उम्मेदवारी रहेको छ, उहाँहरूलाई रोजगारी दिलाउनको लागि। त्यस्तै महिला सशक्तिकरणको लागि जुन महिलामा जुन साक्षरता अभियान एउटा चलाउनुको लागि, त्यस्तै वीरगंजका जनताहरूलाई जुन चाहिँ नि करको मारबाट जुन चाहिँ नि मार बेहोरिरहनु परेको छ त्यसबाट पनि चाहिँ नि उन्मुक्ति दिलाउनुको लागि मेरो उम्मेदवारी रहेको छ।
नमस्ते, मेरो नाम गिरीश गिरी, म वीरगंज महानगरपालिकाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेद्वार भएको छु। हाम्रो वीरगंज सहरलाई औद्योगिक, व्यापारिक, आर्थिक राजधानीको रूपमा चित्रित गरिन्छ र यसलाई महानगर पनि भनिन्छ, तर व्यवहारमा यसले एउटा सामान्य नगरमा हुनुपर्ने आधारभूत तपाईँको चाहिँ नि पूर्वाधार पनि प्राप्त गर्न सकेको छैन र अहिले पनि गाउँ अधिकांश भेग गाउँले घेरिएको छ। जुन गाउँको दृश्य हेर्दाखेरि अहिले पनि 18औं शताब्दीको 19औं शताब्दीको दृश्यहरू यो महानगर भनिने ठाउँभित्र देखिन्छ। यो सबै परिदृश्यलाई फेर्नको निम्ति र वीरगन्ज अनि यससँग जोडिएका सम्पूर्ण ग्रामीण भेगलाई यसका चाहिँ नि सेटेलाइट सिटी वा भनौँ सबर्बहरूको रूपमा विकास गर्न यो सारा सुविधाहरू उपलब्ध गराउन मैले विस्तृत योजना सहित आफूलाई महानगरको प्रमुख पदमा प्रत्याशी बनाएको छु।
सुन्नुभयो वीरगन्जका मुख्य प्रतिस्पर्धी उम्मेद्वार एमालेका विजय सरवागी, जसपाका राजेश मानसिंह र रापरपाका गिरीश गिरीको चुनावी प्रतिबद्धता। यसअघि हामीले अरू महानगरपालिकाका मुख्य प्रतिस्पर्धी उम्मेद्वारका कुरा सुनिसकेका छौं। भोलिदेखि उपमहानगरपालिकाका मुख्य प्रतिस्पर्धी उम्मेद्वारका चुनावी प्रतिबद्धता लिएर आउनेछौं। फेरि पनि राजनीति र चुनावकै खबर। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी टुक्रिएको छ। नेकपाको असन्तुष्ट पक्षले नेत्रविक्रम चन्द विप्लवलाई महासचिवबाट हटाएसँगै पार्टी दुई टुक्रामा विभाजित भएको हो। चितवनको पर्सामा चलिरहेको हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षधर नेताहरूको राष्ट्रिय भेलाले चन्दलाई महासचिवबाट हटाएर बास्तोलालाई केन्द्रीय संयोजक तोकेको छ। यसअघि चन्दले ओली र बास्तोलालाई पार्टीबाट निष्कासन गरेको घोषणा गर्नुभएको थियो। ओली र बास्तोला पक्षधरको भेलाले पालिका चुनावमा केन्द्रीय समितिको निर्णय विपरीत सहभागी भएको, एमसीसी पक्षधर एमाले र काँग्रेससँग चुनावमा गठबन्धन गरेको लगायतका विषयलाई लिएर चन्दलाई महासचिवबाट हटाएको नेता गुणराज लोहनीले जानकारी दिनुभयो। यस्तै भेलाले प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मालाई पनि हटाएको छ। 68 सदस्यीय केन्द्रीय नेतृत्व मध्ये भेलामा 38 जना उपस्थित भएको पनि उहाँले बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
साढ़े 6 वर्षमा
नै निक्षेपमा राखेको रकम दोब्बर हुन्छ अनि 1-2 भएन त।
अनि बिचमै पैसा चाहियो भने के गर्ने थाहा छ त?
किन थाहा नहुनु, आफूलाई चाहिएको बेलामा निक्षेपको 90% सम्म कर्जा लिन पाइन्छ, साथै निशुल्क क्रेडिट कार्ड पनि लिन सकिन्छ।
ओहो, यो त सबैलाई सुनाउनु पर्ने कुरा पो हो त। म पनि विदेशमा कम ब्याज दरमा निक्षेप राख्ने छोरीलाई आजै सानीमा डबल धमाकामा पैसा राखी यो मौका नगुमाउनु भनिहाल्छु ल।
अनि दाइ, छर छिमेकीहरू चाहिँ यो मौकाबाट छुट्लान् नि?
त्यो त म भनिहाल्छु नि।
आजै खोलौँ कम निष्क्रिय कर्जा भएको सानीमा ब्याङ्कमा डबल धमाका मुद्दती खाता। मुद्दतीमा 100% प्रतिफलका साथै बचत खातामा पनि 8.03% सम्मको उच्च ब्याज दर। थप जानकारीका लागि नजिकैको शाखा वा 9801190119 सम्पर्क गर्नुहोला।
सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय।
किन
किन भने ढुक्कले पैसा बढाइन्छ, 1 GB डेटा पाइन्छ, ढुक्कले पैसा बढाइन्छ, 1 GB डेटा पाइन्छ।
आइमी गरौँ रमाऊ, किनकि विदेशबाट मनीग्राम, इन्स्टेन्ट क्यास, इजी रेमिट र अल अन्सारी एक्सचेन्जबाट पठाएको रकम नेपालमा एनसेल प्रयोगकर्ताहरूले आइमी गरेर प्राप्त गर्दा 1 GB डाटा फ्रीमा पाइन्छ। आइमी गरौँ है।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउन आयोगलाई राष्ट्रपति भण्डारीको सुझाव, चुनाव र एमसीसीको विषयलाई लिएर विप्लव नेतृत्वको नेकपा टुक्रियो लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकार र विश्व बैंक बीच नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन 15 करोड़ अमेरिकी डलर अर्थात 18 अर्ब 30 करोड़ रूपियाँको ऋण सम्झौतामा हस्ताक्षर भएको छ। वित्तीय क्षेत्रको स्थायित्व, सुदृढ वित्तीय समाधानको विविधीकरण र नेपालमा वित्तीय सेवामा पहुँच बढ़ाउनका लागि नेपाल सरकार र विश्व बैंक बीच 15 करोड़ अमेरिकी डलर बराबरको वृद्धिका लागि वित्त विकास नीति ऋण सम्झौता पत्रमा आज हस्ताक्षर भएको हो। सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधु कुमार मरासिनी र विश्व बैंकका तर्फबाट मालदिप्स, नेपाल र श्रीलंका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक फारिस हदाद जरभोसले हस्ताक्षर गर्नुभयो। कोविड-19 र जलवायु परिवर्तनका जोखिमहरूको सम्बोधन गर्नुको साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणलाई मूल प्रभावमा ल्याउन ऋण कार्यान्वयन हुने सचिव मरासिनीले बताउनुभयो। वृद्धिका लागि वित्त आयोजनालाई विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले गएको चैतमा अनुमोदन गरेको थियो।
अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्ले नेपालको आर्थिक अवस्था श्रीलंकाको बाटोमा नरहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले काठमाडौँमा गरेको कार्यक्रममा डाक्टर वाग्लेले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै टाट पल्टिँदैछ भनेर अति रञ्जना फैलाउन खोजिएको तर हल्ला जस्तो यथार्थ नरहेको बताउनुभयो। श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट, शासकीय अहंकार र उन्मादका कारण सृजना भएको बताउँदै डाक्टर वाग्लेले चुनाव जित्ने र जितिसकेपछि लोकप्रियताको लागि अध्ययन बिनै कर छुट प्रतिफल को मूल्यांकन नै नगरी विदेशी ऋण लिएर पूर्वाधार निर्माण लगायतका गलत नीतिका कारण देश नै टाट पल्टिने अवस्थामा पुगेको बताउनुभयो। तर नेपालले भने तिर्न नसक्ने गरी ऋण नलिएको र पूर्ण नसक्ने गरी शोधनान्तर घाटाको अवस्था पनि नरहेकोले आत्तिनु नपर्ने तर अहिलेदेखि नै गलत दिशामा गइरहेका सूचकलाई सही बाटोमा ल्याउनु पर्ने वाग्लेले बताउनुभयो। श्रीलंकामा जस्तै नेपालमा पनि अध्ययन नगरी आर्थिक नीति बनाउने र देश हाक्नेहरूलाई सल्लाहकारले सही सूचना नदिने तथा ठूला भ्रष्टाचार लगायतका केही विषय मिल्ने भएकोले सचेत भने हुनै पर्ने डाक्टर वाग्लेको भनाइ छ।
श्रीलंकाको जस्तो समस्या हाम्रो हुँदै होइन, तर त्यो जुन शासकीय बाछिटाहरू छन् नि, कुशासनका हाम्रो नीतिगत कच्चापनका कुराहरू चाहिँ ठ्याक्कै मिल्दो रहेछ। म एक हप्ता त्यहाँ बसेर पनि आएँ। सो यो अतिरञ्जनाबाट बच्ने, तर यो किसिमको यो पोस्ट पेन्डेमिक, अहिलेको अब युक्रेन रुस युद्ध, यो सबैबाट हामी बाहिर आउँदै गर्दा एजेन्डालाई नज गर्ने किसिमले पनि प्रयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ।
यसैबीच नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत निजी क्षेत्रमा जाने 19% कर्जा लक्ष्य पूरा नहुने बताउनु भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा गवर्नर अधिकारीले आर्थिक वर्षको शुरूआतमा कर्जा विस्तार 32% पुगेको र बैंकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसकेको कारण निजी क्षेत्रमा जाने 19% कर्जा लक्ष्य पूरा नहुने बताउनुभयो। गवर्नर अधिकारीले देशमा चालू आर्थिक वर्षमा अत्याधिक रूपमा आयात बढेकाले विदेशी मुद्रा संचितमा चाप परेको पनि बताउनुभयो। गवर्नर अधिकारीले व्यापार घाटा बढ्दै गएमा आयातका नीतिहरूमा सोच्नुपर्ने अवस्था रहेको बताउनुभयो। अर्थतन्त्र रहे मात्रै व्यापारीहरूले व्यापार गर्न पाउने भन्दै गवर्नर अधिकारीले केही समय सबैले धैर्य गर्नुपर्ने बताउनुभयो।
हामीले केही अस्थायी मेजरहरू लिएका छौँ, एलसीमा मार्जिन लिएका छौँ, नेपाल सरकारले 10-10 वस्तुहरूमा नियन्त्रण नै गर्ने गरी निर्णय गरिएका छ, तर ती मेजरहरू सधैँलाई हुँदैनन्। पोलिसीगत हिसाबले लिँदाखेरि मार्केटमा रेट केही बढ्न सक्छ, त्यसलाई सबै समुदाय तयार रहनै पर्छ, किनकि समग्र अर्थतन्त्र रह्यो भने मात्रै त्यहाँभित्र हामी रहने हो। त्यहाँभित्र व्यापारीले व्यापार गर्न पाउने हो, उद्योगीले उद्योग गर्न पाउने हो। अर्थतन्त्रै रहेन भने के गर्ने?
प्रहरी महानिरीक्षक आईजीपी नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीश सुषमा लता माथेमाको इजलासमा भएको बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो। विधि मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले अस्ति सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। बहसको क्रम नसकिएकोले मुद्दा हेर्दा हेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ। मन्त्री परिषदको निर्णयप्रति असन्तुष्ट पोखरेलले 30 दिन लामो विदा लिएर बस्नु भएको छ। आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भएका भए पनि पोखरेल सबैभन्दा पहिले एआईजीमा नियुक्त हुनुभएको थियो। पोखरेलले वरियताका आधारमा आफू नै महानिरीक्षक हुनुपर्ने माग राख्नु भएको छ।
काभ्रेमा बस र जीप ठोकिँदा 5 जनाको ज्यान गएको छ, 18 जना घाइते भएका छन्। बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नम्बर 11 भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको यूपी 58T8181 नम्बरको गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना 1J4210 नम्बरको जीप आपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो। ज्यान गुमाउनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 7 30 वर्षका विक्रम श्रेष्ठ, जीप चालक कमलामाई नगरपालिका वडा नम्बर 4 45 वर्षका हरिबहादुर बल, सुनकोशी गाउँपालिका वडा नम्बर 1 44 वर्षकी प्रमिला नेपाली, रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर 8 30 वर्षकी सम्झना भूषाल र सम्झनाका छोरा 6 वर्षका संगीत भूषाल रहेका खतिवडाले बताउनुभयो। उनीहरू सबै जीपमा सवार हुन्।
यसैबीच जुम्लामा घरको जग हाल्दै गर्दा आएको पहिरोले 2 जना बालकको ज्यान गएको छ। तिला गाउँपालिका वडा नम्बर 2 रणबहादुर बोहराको घरको जग हाल्दै गर्दा पहिरो खस्दा खेलिरहेका 2 बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ज्यान गुमाउनेहरूमा रणबहादुर बोहराका 3 वर्षका छोरा शिशिर बोहरा र बोहराका छिमेकीका छोरा हिमिश रावत रहेका छन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
क्वालिटी र स्वादमा कुनै सम्झौता नगरी तपाईहरूको अर्डर अनुसारको फूड, ड्रिंक्स तथा बेकरीका आइटमहरू 24 घण्टा जुनसुकै समयमा काठमाडौँ उपत्यकाभित्र हजुरहरूले चाहेको स्थानमा डेलिभरी गर्न हामी तयार बसेका छौँ। अब हजुरहरूको मायाले हाम्रो सेवा चितवनमा पनि विस्तार भएको जानकारी गराउँदछौ। लाटो कोसेरो जो रातभर नसुती तपाईहरूको सेवामा हाजिर छ। www.latokoserofoods.com फोन 98473 79890 98010 79890।
सबै नेपालीको बचत खाता, अब बचत खातामै अविश्वसनीय उच्चतम ब्याज दर। ग्लोबल आईएमई ब्याङ्कको सबै नेपालीको बचत खातामा पाउनुहोस् 8.03% वार्षिक ब्याज दर। आजै ग्लोबल आईएमई ब्याङ्कमा बचत गरी उच्चतम प्रतिफल प्राप्त गर्नुहोस्।
ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
जहाँ जता रहे पनि भुलौ है आराम चाहिन्छ,
त्यसका लागि क्लासिक म्याट्रिस छ,
त्यसका लागि क्लासिक म्याट्रिस छ।
हो, बिहानदेखि साँझसम्मको काम र थकानबाट हामीलाई विश्राम पनि चाहिन्छ। आरामदायी निन्द्रा र ताजा बिहानीका लागि क्लासिक म्याट्रिस, क्लासिक इन्डस्ट्रिज राली।
थोरै बचत धेरै कायदा, बीमा कासन फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बीमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बीमा संस्थान रामसाहपत काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आजबाट रातो मच्छेन्द्रनाथको रथयात्रा शुरू भएको छ। रथारोहण गरेको चार दिनपछि रथ तान्न शुरू गरिएको हो। ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छेन्द्रनाथको रथयात्रा गा बहल, मंगल बजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावला खेलमा पुर्याएर भोटो देखाइन्छ। यससँगै मच्छेन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि यात्रा समाप्त हुन्छ। रातो मच्छेन्द्रनाथलाई 32 हातका साथै 48 फिट लामो रथमा विराजमान गराइन्छ। मच्छेन्द्रनाथको रथयात्राको चलन विक्रम सम्मत 800 सालमा नरेन्द्र देवको छोरा राजा बरदेवले शुरू गरेको बताइन्छ।
सरकारले वैशाख 30 गते हुने पालिका चुनावमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ। मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्राले सबै मतदान केन्द्रमा खोप केन्द्र राखेर कोरोना विरूद्धको खोप लगाउने जानकारी दिनुभयो। यसैबीच पछिल्लो 24 घण्टामा थप 19 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी 3821 जनाको नमूना परीक्षण गर्दा 19 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। थप 18 जना संक्रमित निको भएसँगै सक्रिय संक्रमितको संख्या 217 जनामा झरेको छ। पछिल्लो 24 घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप 1 जनाको ज्यान गएको छ। 24 घण्टामा थप 30,656 जनाले कोरोना विरूद्धको खोप लगाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ।
बर्दियाको भुरीगाउँ बजार नजिकै सिंहवाहिनी चोकमा ट्रकको ठक्करबाट ई रिक्सामा सवार 1 जनाको ज्यान गएको छ। RA1183 नम्बरको ट्रकले VA1095 नम्बरको ई रिक्सालाई ठक्कर दिँदा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 2 की 49 वर्षकी पिउली धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
अपरिचित व्यक्तिले फोन गरेर बम राखेको हल्ला फैलाएपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान केही बेर प्रभावित भएको छ। बिहान विदेशबाट पहिचान नखुलेका व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ 7 ठाउँमा बम राखेको सूचना दिएपछि आन्तरिक उडान अवतरण सेवा झण्डै 1 घण्टा बन्द भएको थियो।
शेयरबजार परिसूचक निफ्टी आज 31.76 अङ्कले घटेर 2,275.68 बिन्दुमा झरेको छ। 233 कम्पनीका 36,02,000 किता सेयर 1,26,92,00,000 रुपियाँमा कारोबार भएका छन्।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छमा हामीले घर दैलो अभियानमा रहेका उम्मेद्वारलाई तपाईँले नै दिनुभएका सुझाव र प्रतिक्रियालाई समेटेका छौं। प्रकाश सुवेदीको सुझाव छ, चुनावमा राजनीतिक पार्टीहरूको स्वार्थ जे जस्तो देखिए पनि जितेका उम्मेद्वारले सबैलाई समेटेर जान सकुन्, समग्रमा स्थानीय क्षेत्रको विकास गर्न सकुन्। दिपेन्द्र बहादुर बस्नेत सड़कको मात्रै भर भएका भूमान्छेका लागि केही योजना ल्याउने र योजना कार्यान्वयन गर्ने किसिमका इमान्दार उम्मेद्वारलाई मतदान गरौं भन्नुहुन्छ। बिकु छेत्री विवेकको प्रतिक्रिया छ, हामी नागरिक नै एकअर्का विरूद्ध लडेर आफ्नो पार्टीलाई जिताउँछौं। सोच्दै नसोची राम्रालाई भन्दा पनि हाम्रालाई जिताउँछौ। भोलिका दिनमा आफूलाई केही समस्या पर्दा उसले केही गर्दैन, त्यसैले यो चुनावमा हाम्रालाई होइन राम्रालाई भोट गरौं, पार्टीलाई होइन व्यक्तिलाई जिताउ। खोमराज पौडेलले लेख्नु भएको छ, अघिल्लो चुनावको घोषणा पत्रमा उल्लेख गरिएका कति प्रतिबद्धता पूरा भए, कति बाँकी छन्, नयाँ योजना के छन्, कसरी पूरा गर्नुहुन्छ भनेर उम्मेद्वारलाई प्रश्न गर्नेछु। अनि धेरै त के भन्नु, अहिले गरेको प्रतिबद्धता चुनाव जितेपछि पनि इमानदारपूर्वक पूरा गर्नुहोस् भनेर उम्मेद्वारलाई सुझाव दिँदै आशिक अझै महत लेख्नुहुन्छ, विगतमा रोकिएका काम चाँडै शुरू गरी सम्पन्न होस्, उम्मेद्वारले चुनाव जितेपछि पार्टी विशेषको भन्दा पनि नागरिकलाई हित हुने खालका काम गर्नुपर्छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दीपा तिमल सिन्हा। नेपाल दर्पणमा अब विदेशको खबर। युरोपियन युनियन ईयूले रूसी इन्धन पूर्ण रूपमा निषेध गर्ने प्रस्ताव गरेको छ। युरोपियन कमिशनका अध्यक्ष उर्सुला भोन डेर लेयनले रूसबाट युरोपमा हुने क्षति न्यूनीकरणको लागि रूसी खनिज तेल पूर्ण रूपमा निषेध गर्ने र युद्ध अपराधका सन्दिग्धहरूलाई प्रतिबन्ध लगाउने सहितका कड़ा कदम चाल्ने प्रस्ताव गर्नुभएको बीबीसीले जनाएको छ। आउँदो छ महिनाभित्र रूसी कच्चा तेल रोक्ने र चरणबद्ध रूपमा अरू प्रतिबन्धहरू लगाउने उहाँको प्रस्ताव छ। युरोपेली संसदमा सम्बोधन गर्दै अध्यक्ष लेयनले ईयूको कदमले रूसका सबै युद्ध अपराधीहरूलाई जवाफदेही बनाउने बताउनुभयो। ईयूले रूसी तेल र ग्यासबाट आफूलाई कसरी छुटकारा दिने भन्नेमा हप्तौंदेखि छलफल गरिरहेको छ। ईयूले सन् 2022 अन्त्यसम्ममा ग्यास आयात दुई तिहाईले घटाउने वाचा गरिसकेको छ। अहिले रूसी तेलमा निर्भर स्लोभाकिया र हंगेरीलाई वैकल्पिक आपूर्तिकर्ता खोज्न थप एक वर्षको समय दिइनेछ, तर हंगेरियन सरकारका प्रवक्ताले रूसी ग्यास विस्थापनको योजना वा ग्यारेन्टीहरू नदेखेको बताउनु भएको बीबीसीले जनाएको छ। ईयूको योजना कार्यान्वयन गर्न सदस्य राष्ट्रको स्वीकृति चाहिन्छ। ईयूले यसअघि नै रूसी ब्याङ्कको कारोबार लगायतका अरू थुप्रै प्रतिबन्ध लगाइसकेको छ।
किर्गिस्तानमा विषाक्त खानाका कारण 35 जनाको ज्यान गएको छ। एउटै पसलबाट किनेर लगेको खाना खाँदा उनीहरूको ज्यान गएको समाचार संस्था सिन्हुवाले जनाएको छ। थप 18 जना बिरामी परेका छन्। उनीहरूको उपचार भइरहेको किर्गिस्तानका सरकारी अधिकारीले बताएका छन्। ज्यान गुमाउनेहरू धेरैजसो 14 वर्षभन्दा कम उमेरका रहेका छन्। प्रहरीले विषाक्त खानेकुरा बेच्ने व्यापारीलाई पक्राउ गरेर पसल बन्द गरेको छ। पसलमा थप 1000 पोका खानेकुरा भेटिएको र त्यो सबै विषाक्त भएको आशंकामा अनुसन्धान भइरहेको किर्गिस्तान प्रहरीले जनाएको छ।
अब खेल खबर। जिम्बाब्वे ए संघको तेस्रो तथा अन्तिम टी20 अभ्यास खेलमा नेपाल 8 विकेटले विजयी भएको छ। जिम्बाब्वे एले दिएको 137 रनको लक्ष्य नेपालले 15 ओभर 5 बलमा 2 विकेट गुमाएर भेटायो। नेपालका लागि आसिफ शेखले नट आउट 87 रन बनाए, यस्तै कुशल भुर्तेल 34 र बशीर अहमद 10 रनमा आउट भए। यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वे एले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 136 रन बनायो। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले 2 तथा सोमपाल कामी र बशीर अहमद ले 1-1 विकेट लिए। जिम्बाब्वे एका 3 जना खेलाड़ी रन आउट भए। योसँगै 3 खेलको श्रृंखला 1-1 बराबरीमा सकिएको छ। पहिलो टी20 खेलमा नेपाल जिम्बाब्वेसँग 6 विकेटले पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। नेपाल र जिम्बाब्वे ए बीच पर्सीदेखि 3 खेलको एक दिवसीय श्रृंखला पनि हुँदैछ। विश्वकप क्रिकेट लीग 2 अन्तर्गत अमेरिकासँग हुने त्रिदेशीय एक दिवसीय श्रृंखलाको तयारीमा रहेको नेपालले जिम्बाब्वे एसँग अभ्यास खेल खेलिरहेको हो। क्रिकेटकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेङ्गलोर खेलिरहेका छन्। पुणेमा चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको बेङ्गलोरले सामान्य प्रदर्शन गरेको छ। उसले ताजा अवस्थामा 9 ओभर 3 बलको खेल सकिँदा 2 विकेट गुमाएर 78 रन बनाएको छ। बेङ्गलोरका विराट कोहरी 30 रन बनाएर खेलिरहेका छन्। यसअघि फाफडु प्लेसिस 38 र ग्लेन म्याक्सवेल 3 रनमा आउट भए। बेङ्गलोर 10 खेलमा 10 अङ्कसहित 6ठौं स्थानमा छ। 9 खेलमा 6 अङ्क रहेको चेन्नई पुछारबाट दोस्रो स्थानमा रहेको छ।
र च्याम्पियन्स लिग फुटबलको सेमी फाइनल अन्तर्गत दोस्रो लेगमा आज रियल मड्रिड र म्यान्चेस्टर सिटी खेल्दैछन्। खेल राति 2:15 रियलको घरेलु मैदान सिन्टियागो बर्नबेउमा हुनेछ। पहिलो लेगमा सिटी 4-3 गोलले विजयी भएको थियो। रियल मड्रिडले अहिलेसम्म 13 पटक च्याम्पियन्स लिग उपाधि जितिसकेको छ भने सिटीले अहिलेसम्म उपाधि जितेको छैन। सिटी गएको सिजनमा फाइनलमा चेल्सीसँग पराजित भएको थियो। गएराति भएको खेलमा भिल्ला रियल हराउँदै लिभरपुल फाइनलमा पुगेको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउन आयोगलाई राष्ट्रपति भण्डारीको सुझाव, आफ्नो पार्टीले जितेमा 65 वर्षमै ज्येष्ठ नागरिक भत्ता दिने प्रधानमन्त्री देउवाको घोषणा, काँग्रेसले कसैलाई धोका नदिने दावी,
चुनाव र एमसीसीको विषयलाई लिएर विप्लव नेतृत्वको नेकपा टुक्रियो, असन्तुष्ट समूहद्वारा विप्लवलाई महासचिवबाट निष्कासन, धर्मेन्द्र बास्तोला संयोजक चयन,
नेपाल र विश्व बैंक बीच 18 अर्ब 30 करोड़ रूपियाँको ऋण सम्झौतामा हस्ताक्षर, नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा नभएको तर नकारात्मक सूचकलाई सही बाटोमा ल्याउनु पर्ने अर्थशास्त्री वाग्लेको सुझाव,
रूसी इन्धन पूर्ण रूपमा निषेध गर्ने ईयूको प्रस्ताव, रूसलाई युद्ध अपराध रोक्न दबाव पुग्ने दावी, ईयूको योजनामा ऊर्जा सुरक्षा नरहेको हंगेरीको भनाई,
र जिम्बाब्वे ए सहको तेस्रो T20 नेपाल 8 विकेटले विजय, आईपीएलमा चेन्नई र बेंगलोरको खेल चल्दै, च्याम्पियन्स लीगको सेमिफाइनलमा आज रियल मड्रिड र म्यान्चेस्टर सिटी खेल्दै।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष र विष्टसँगै हामी भोजेन्द्र बस्नेत र अर्जुन पोखरेल पनि विदा हुन्छौं। कोरोना विरुद्धको खोप लगाउन छुट्नु भएको छ भने आफ्नो वाडामा सम्पर्क गर्नुहोला। नमस्कार।